रोमी चार अध्याय को सोह्र र सत्र पदमा हामी पढ्न लागिरहेका छौं। यसै कारण यो अनुग्रह अनुसार होस् भनेर विश्वासद्वारा दिइएको हो, यसरी यो प्रतिज्ञा सबै सन्तानका निम्ति पक्का हुन्छ। सबै सन्तान भनेको हुन् सुन्नुहोस् व्यवस्थाबाटको सन्तानका निम्ति मात्र होइन, है पुरानो नियमको व्यवस्थाको इजरायल मात्र होइन तर अब्राहमको विश्वासका सन्तानका निम्ति पनि जो हामी सबैका पिता हुनुहुन्छ। अब्राहम शरीर अनुसार हाम्रो पिता होइन, यहुदीहरूको पिता हो, तर विश्वास अनुसार चाहिँ हाम्रो पिता हो। सत्रपद जसरी लेखिएको छ, मैले तिमीलाई परमेश्वरले अब्राहमलाई भन्नुभयो धेरै जातिहरूका, यहुदीहरू मात्र होइन अन्य जातिहरू हामी विश्वासीहरूका पनि पिता बनाएको छु आत्मिक अर्थमा। त्यसैले अब्राहम दशमांश अंश दिने पहिलो व्यक्ति हो भने र हामी चाहिँ अब्राहमको आत्मिक सन्तान हौ भने बुझ्दै हुनुहुन्छ है, हामीले अब्राहमको त अनुसरण गर्नुपर्ने हो कि कसो, अनि हामी चाहिँ व्यवस्था पालन गर्दै दिने होइन है, त्यो गलत हो त्यसरी सिकाउनु होइन, व्यवस्थाको अनुसार चाहिँ हामीले दिने होइन, तर हामी विश्वासका सन्तान भएकोले हामी चाहिँ प्रभुलाई आदर गर्नका निम्ति अनि प्रभुको काममा हामीलाई सहकर्मी हुने मौका दिनुभएकोले कारणले हामी दिन्छौँ। अब्राहम आफै पनि व्यवस्थाको कारण दिएका थिएन तर प्रभुलाई आदर गर्न र त्यहाँ प्रभुको प्रतिनिधि पुजारी मेलकिसेदेक आएका थिए र प्रभुको कामको निम्ति उनले दिए। अर्को कारण हामी किन दिन्छौँ, हामी नयाँ नियमका विश्वासीहरूलाई दशौं अंशको व्यवस्थाको जस्तो नियम नदिए तापनि हामीलाई के भनेको छ भने पुरानो नियम चाहिँ हाम्रो उदाहरणको लागि दिएको हो। रोमी पन्ध्र अध्यायमा पनि पल्टाउनुहोस् त, रोमी पन्ध्र अध्यायको चार पदमा रोमी पन्ध्रको चारमा हामी पढ्छौँ, किनकि जे जे कुराहरू पहिले लेखिए, उत्पत्ति प्रस्थान लेवी गन्ती इत्यादि जे जे कुरा त्यहाँ लेखिए ती कसका शिक्षाका निम्ति लेखिएका थिए, यहाँ भनेको छ त्यो हाम्रै शिक्षाका निम्ति लेखिएका थिए। भनेपछि यो नयाँ नियमको विश्वासीहरूको लागि त्यहाँ उदाहरणहरू छन्, शिक्षाहरू छन्, अनुसरण गर्नुपर्ने कुराहरू छन्, यद्यपि हामी व्यवस्थाको अधीनमा छैनौँ त्यो अस्ति नै अध्ययन गरे, तर त्यसको मतलब हामीलाई कुनै पनि त्यहाँ शिक्षा छैन भन्ने होइन, धेरै छ। त्यसैले हामी पुरानो नियम अध्ययन गर्नुपर्छ, हामीले धीरज र पवित्र शास्त्रको सान्त्वनाद्वारा आशा पाउन सकौँ भनेर। त्यसैले पावलले यहाँ लेखे नयाँ नियममा कि नयाँ नियमका विश्वासीहरूले चाहिँ पुरानो नियमको विश्वासीहरूबाट सिक्नुपर्छ, अब्राहमबाट सिकाउन त उसले त दशौं अंश दिए, हामी व्यवस्था पालन गर्दै दिइरहेको छैनौँ है, हामी चाहिँ विश्वासद्वारा प्रभुको कामको निम्ति हामीले दिँदैछौँ। अनि अर्को ठाउँमा पनि भन्छन् पावलले, पहिलो कोरिन्थी नौ अध्यायमा जानुहोस् त मसँग, पहिलो कोरिन्थी नौ अध्यायमा पहिलो पनि नौको आठदेखि चौधको खण्डमा चाहिँ पावलले त पुरानो नियम प्रयोग गर्दै के सिकाउँछन् भने विश्वासीहरूलाई, हेर कोरिन्थका विश्वासीहरू है सुसमाचार प्रचारकहरूलाई प्रचारकहरूलाई टेवा कसले दिने, तिमीहरूले दिने हो भन्दैछ है, हामीले दिने हो। अनि यसको पुष्टि गर्नलाई चाहिँ पुरानो नियम प्रयोग गर्छन्, हेर्नुहोस् त पहिलो कोरिन्थी नौको आठबाट, के यी कुराहरू त मानिसको के यी कुराहरू म मानिसको रीति अनुसार बोल्दछु अथवा के व्यवस्थाले पनि यही कुरा भन्दैन र, किनकि मोसाको व्यवस्थामा यस्तो लेखिएको छ दाई गर्ने गोरुको मुखमा मोहलो नलगाओ। के भनेको यो, के परमेश्वरले गोरुहरूकै मात्र गोरुहरूकै मात्र फिक्री गर्नुहुन्छ, दशपद कि उहाँले विशेष हाम्रो निम्ति यसो भन्दै हुनुहुन्छ, हो जोत्नेले आशासित जोत्नुपर्छ र आशासित अन्न झाँट्नेले उसको आशाको भागीदार हुनुपर्छ भनेर हाम्रा निम्ति नै यो लेखिएको हो। हामीले तिमीहरूका निम्ति आत्मिक कुराहरू छरेका छौँ भने र तिमीहरूका शारीरिक कुराहरूको कटनी गर्छौ भने के यो ठुलो कुरा हो र, जब अरू तिमीहरू माथिको अधिकारका भागीदार भयो भने हामी झन हुँदैनौ र, तरै पनि हामीले यो अधिकार काममा लागेका छैनौँ, तर ख्रिस्टको सुसमाचारलाई कुनै प्रकारको बाधा नदिऊ भनेर हामी सबै कुराहरू सहन्छौ। के यो कुराहरू के यो तिमीहरूलाई थाहा छैन? जसले पवित्र वस्तुहरूको सेवा गर्दछन् उनीहरू मन्दिरकै कुराहरू खान्छन् पुरानो नियममा, अनि जसले वेदीको सेवा गर्दछन् उनीहरू वेदीसित भागीदार हुन्छन् पुरानो नियमको भेटो नेपालको कुरा गर्दैछ 14 पद। यही प्रकारले अब नयाँ नियममा आउँदैछ 81, सुसमाचार प्रचारकहरूले पनि सुसमाचारबाट जीवन निर्वाह गरून् भनी प्रभुले ठहराउनु भएको छ। अब अर्को कुरा है, प्रभुले चाहिँ हामीलाई नयाँ नियममा 10 अंशको व्यवस्थामा जस्तो हामीलाई आज्ञा नदिए तापनि, अर्को कुरा प्रभुले चाहिँ आफ्ना जनहरू कस्ता मानिसहरू हुन् भन्ने इच्छा राख्नु भएको छ। कस्तो खालको मान्छेहरू भने दिने खालका मानिसहरू। हेर्नुहोस् है, अस्ति हेरेका थियौँ तर फेरि हेरौँ, अति नै सुन्दर पद लुका 6:38 पल्टाउनुहोस् त मसँग, लुका 6:38। आफ्ना जनहरू दिने खालका मानिसहरू हुन् भनेर प्रभु येशूले प्रष्टै व्यक्त गर्नुभएको छ। उहाँको इच्छा नै यही हो। अनि यो सामान्य रूपमा दिनेको विषयमा भन्दैछ यहाँ 10 अंशको यहाँ उल्लेख छैन। लुका 6:38 हेर्नुहोस् त, देव प्रभु भन्नुहुन्छ र तिमीहरूलाई दिइनेछ पुरा पुरा नाप। एउटा पाथी सोच्नुहोस् त, पाथी तपाईँको छ पाथी घरमा, पुरा पुरा नाप तपाईँले कुनै यहाँ राख्नुहोस् त, कुनै तोरी गहुँ खाँदी खाँदी, अब पुरा पुरा मात्र भने खाँदो पऱ्यो राम्रोसँग, र हल्लाई हल्लाई किनभने अझ पनि त्यहाँ अट्न सक्छ, हल्लाई हल्लाई र पोखिने गरी मानिसहरूले तिमीहरूका काखमा हालिदिनेछन्, किनकि जुन नापले तिमीहरू नाप्दछौ त्यही नापले तिमीहरूका निम्ति फेरि नापिनेछ। यसको मतलब विश्वासीहरू दिने खालका हुनुपर्छ, अनि ठुलो प्रतिज्ञा दिनुभएको छ। परमेश्वरको सन्तानको चाहिँ यस्तो चरित्र भएको उहाँ चाहनु भएको छैन रहेछ भन्ने बुझिन्छ। कस्तो चरित्र भने एउटा कन्जुस्याईको चरित्र है, विश्वासीको विश्वासीलाई सुहाउँदैन, कसिएको मुठी भएको, त्यो कसरी सुहाउनु? हाम्रो पिता त्यस्तो हुनुहुन्न, हाम्रो परमेश्वरले आफ्नै पुत्रलाई दिनुभयो, हाम्रो प्रभु मुक्तिदाताले आफ्नै जीवन दिनुभयो, अब कसरी सुहाउँछ होला? हामी उहाँको सन्तान हौ, परमेश्वरको देखा सिकी गर्नेहरू हो भनेछ। त्यसैले यस वर्तमान संसारमा परमेश्वरको कामको निम्ति है हामीले चाहिँ आफ्नो आमदानीको होइन 90% भन्दा पनि बढी भाग आफ्नै निम्ति राख्न त हामीलाई शर्ममा शर्म लाग्नुपर्ने हो। हामीलाई यसरी सिकाउँदै हुन्छ नि, संसारमा विश्वासीहरू छन्, धेरै छन् जसले चाहिँ प्रभुको कामको निम्ति भनेर उनीहरूले चाहिँ क्रमिक रूपमा सिक्दै गए है, 10 अंशबाट सुरु गरे, अनि उनी कति छन् जसले 30% दिन्छन्, 40% दिन्छन्, 50% दिन्छन् है, म आफै छिन्छ त्यस्तो व्यक्तिले। त्यसैले हामी सिक्नुपर्छ, एकैचोटि त उनीहरूले त्यो सिकेनन् होला अवश्य नै, उनीहरूले बिस्तारै सुरु गरे, अनि भने नानीहरूदेखि सुरु गर्ने हो, अनि हामीले भने हामी त पहिलो पुस्ता पर्ने सबै सिक्नु छ हो, सिकौँ चाँडै सिक्नु पर्यो त, सानो नानीहरूदेखि सिकाउँछ हामीले है, अनि हामी आफै सिक्दै जाने। अनि प्रभुले चाहिँ, अनि याद गर्नुहोस्, कहिले पनि प्रभु कसैको ऋणी बन्नुहुन्न, कल्पना गर्न सकिन्छ होला प्रभुलाई ऋण लागेको है, भनेपछि उहाँलाई दिएर है उहाँ चाहिँ ऋणी बनेर बस्नुहुन्न, देऊ अनि प्रतिज्ञा तुरुन्तै दिनुभएको छ तिमीहरूलाई दिइनेछ है। यो हामी सिकौँ, हामी बालकै भए पनि सिकौँ, प्रगति हुन्छ, बालक चाहिँ नरहौँ है। विश्वासी, अर्को भन्दा विश्वासीको थुप्रै आर्थिक दायित्वहरू छन्। दायित्व भनेको चाहिँ कर्तव्य, विश्वासीको एक प्रभुको महान आज्ञा हाम्रो दायित्व होइन र, कसलाई भन्नुभएको यो जिम्मेवारी, कसलाई दिनुभएको? जाओ सबै प्राणीलाई सुसमाचार प्रचार गर, सबै जातिलाई मेरो चेला बनाऊ, मैले जे जे आज्ञा गरेँ सबै सिकाऊ संसारभरि। यो अनि यो कतिचोटि दोहोरिएको छ, कसैले भन्न सक्नुहुन्छ नयाँ नियममा यो आज्ञा कतिचोटि दोहोरिएको छ? 1, 2, 3 कतिचोटि छ कोहीलाई थाहा छ? महान आज्ञा कतिचोटि उल्लेख छ? पाँच पटक मत्तीमा एकचोटि, मर्कुस, लुका, युहन्ना अनि त्यसपछि प्रेरितको पुस्तक एक अध्यायमा यो आज्ञा उल्लेख छ, विभिन्न तरिकाले व्यक्त गरेको छ। यो पाँच पाँच पटक उल्लेख भएकोले यसलाई के आज्ञा भनिन्छ? महान आज्ञा भनिन्छ। सबै जातिका सबै मानिसलाई सुसमाचार पुर्याउनलाई हामीलाई आज्ञा नै गरेको छ, अनि यो जिम्मेवारी हाम्रो हो। अनि यो कसरी पूरा गर्ने त है भनौँ न, यदि प्रचार कार्य नै भएन भने, प्रभु येशू ख्रीष्ट क्रुसमा मर्नु भएको छ, उहाँ बौरी उठ्नुभयो भनेर त्यहाँ प्रचारै भएन भने, त्यहाँ उहाँले दुःख भोग्नु भएको के काम लाग्यो त? त्यो दृष्टिकोणले हेर्नुहोस् त, किनभने त्यो सुनेन भन्दा विश्वास गर्न सक्दैन। उहाँको दुःख भगाए, उहाँको वेदना, क्रुसको त्यो ठुलो दुःख यदि प्रचारिएन भने त्यो के फाइदा हुन्छ? त्यसैले प्रचार गरेर भन्नुभएको छ, पश्चाताप गर्नेले क्षमा पाउनेछन्, विश्वास गर्नेले आनन्द जीवन पाउनेछन्। त्यसैले यो विश्वव्यापी रूपमा सुसमाचार प्रचार गर्ने ठुलो काम छ, खर्चिलो काम छ, अनि यस कामलाई अघि बढाउन तपाईँ जिम्मेवार हुनुहुन्छ, म पनि जिम्मेवार छु। एक एक नै हाम्रो दायित्व छ यस अन्तर्गत। एक चाहिँ के गर्न सक्छ हामीले? एक चाहिँ हामी आफै सुनाउन सक्छौँ, होइन? सुनाउँदै हुनुहुन्छ है, मौका पाउँदा सुनाउनुहोस् है। अर्को के गर्न सकिन्छ? प्रार्थना गर्न सक्नुहुन्छ है, विभिन्न यात्रा हुँदैछ, प्रार्थना गर्न सकिन्छ, तपाईँ पनि सहभागी भयो। अर्को के गर्न सकिन्छ? अर्को चाहिँ हामीले दिन सक्छौँ, अनि त्यही कुरा गर्दैछ हामीले। प्रचारकहरूलाई, मिसनरीहरूलाई टेवा दिनु एउटा दायित्व हो, अनि हामीले फेरि पनि एकचोटि हेरौँ है, तितस तिन अध्यायमा पल्टाउँदा फेरि त्यो पदलाई हेरौँ जुन गएको हप्ता पनि हेरेको थियौँ। तितस तिन अध्यायको तेह्र पदमा यहाँ दुईजना प्रचारकहरूको नाम छ, अनि पावलले यो पत्रमा लेख्दैछन् यो दुईजना प्रचारकहरूलाई सहयोग गर विश्वासीहरूलाई भन्दैछ। तितस तिनको तेह्रमा व्यवस्थाका गुरु जेनास र अपोलोसलाई यत्नसित यात्रामा केही परसम्म पुर्याइदेऊ कि उनीहरूलाई कुनै कुराको कमी नहोस्, उनीहरूलाई आर्थिक सहायता गर प्रियजनहरू भन्दैछ। त्यस्तै गरी तेस्रो यहुन्नामा पनि फेरि हामी हेरौँ पछाडितिर प्रकाश यहुदाको ठिक अगाडि, तेस्रो यहुन्ना को पाँचदेखि आठ पदमा विश्वासीहरूलाई अब वृद्ध यहुन्नाले लेख्दैछन्, हे प्रिय, जे जे कुरा तिमीले भाइहरू र परदेशीहरूका निम्ति गर्दछौ सो विश्वास योग्यतापूर्वक गर्दछौ। उनीहरूले मण्डलीका सामु तिम्रो प्रेमको गवाही दिएका छन्, उनीहरूलाई तिमीले परमेश्वरलाई सुहाउने रीतिले उनीहरूको यात्रामा अलिक परसम्म पुर्याइदियो भने तिमीहरूले असल गर्नेछौ, किनभने उहाँकै नामका निम्ति उनीहरू निस्के र अन्य जातिहरूबाट केही लिएनन्, यसकारण सत्यताका लागि सहकर्मी हुनलाई हामीले यस्ताहरूलाई स्वागत गर्नै पर्छ। मण्डली पनि अर्को दायित्व हाम्रो, सुसमाचार प्रचार एउटा दायित्व हो भने अर्को चाहिँ मण्डली। के हो मण्डली? बाइबलमा भनेको छ मण्डली चाहिँ यस युगमा चाहिँ परमेश्वरको घर हो, यो चाहिँ सत्यको खाँबो र जग हो। पहिलो तिमोथी तिनको पन्ध्रमा पल्टाउँदा घरिघरि हेर्नुपर्छ यी पदहरूलाई, हामीले हाम्रो हृदयमा नछिरेसम्म, नबसेसम्म र हामीलाई नपक्रेसम्म। पहिलो तिमोथी तिनको पन्ध्रमा, तर म ढिलो भए भने परमेश्वरको घरमा जो जीवित परमेश्वरको मण्डली हो, सत्यको खाँबो र जग हो, कसरी चल्नुपर्छ सो तिमीले जान। यसबाट के सिक्छौ? यसबाट यो सिक्छौ, एक चाहिँ मण्डली चाहिँ सुसमाचार फैलाउने उहाँको भाँडो रहेछ, अर्को चाहिँ मण्डली चाहिँ साँचो सत्यताको चाहिँ घर रहेछ, सत्यतालाई प्रकट गर्ने परमेश्वरको भाँडो। यसैले मण्डलीको काममा आर्थिक रूपमा टेवा दिनु हरेक विश्वासीको दायित्व होइन र होइन, मण्डलीको अङ्ग होइन हामी है। यसैले कि यो खाँचोमा यो डुबिरहेको छ यो संसार वरिपरि, अनि परमेश्वरले दिनुभएको कार्यलाई चाहिँ हामीले पूरा गर्न सकौँ। त्यो चाहिँ मैले पहिलो गुना अस्तिकै हप्ताबाट चाहिँ हामीले यहाँ अलिकति अध्ययन गर्यौँ। आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने, पहिलो चाहिँ प्रभुको कामलाई दिएर। अब नम्बर दुईमा जाँदैछौँ, अनि तपाईँको साथमा भएको त्यो कागज छ नि, त्यहाँ चाहिँ मैले रूपरेखाको रूपमा मुख्य मुख्य पदहरू इत्यादि दिइदिएको छु, किनभने धेरै बुदा हुँदाखेरि यहाँ सोच्न पनि गाह्रो हुन थाल्दो रहेछ कि, त्यसैले यसरी कागजमा दिन कहिले काहीँ पर्ला जस्तो छ है। अनि त्यसैले त्यही कागजमा होइन चाहनुभयो भने अब होइन मिलेर हेर्दैन छ, नोट लेखे पनि हुन्छ, तर वचनमा बाइबलमा हेर्न चाहिँ नछोडौँ है, मुख्य चाहिँ त्यो। अब दोस्रो बुदामा आफ्नो पैसाको सम्बन्ध कसरी बुद्धिमान हुने, यसरी हो, परमेश्वरलाई पहिलो स्थान दिनुहोस् प्रिय, र आफ्नो खाँचोहरू कसको हुँदैन र आफ्नो खाँचोहरू पुरा गरिन उहाँमाथि भरोसा राख्नुहोस्। पहिलो स्थान दिनुहोस्, खाँचोहरू छ उहाँमा भरोसा राख्नुहोस् त्यो खाँचो पुरा गर्नलाई। मत्ती 6:31-33 यो सिद्धान्त छ, मत्ती 6:31-33। अब बिस्तारै यसलाई अगाडि बढाउँ, मत्ती 6:31-33 पदहरू। अनि म पढ्छु अब मत्ती 6:31, यसकारण हामी के खाउला खाँचो, हामी के पिउला अर्को खाँचो, वा हामी के पहिरौला भन्दै तिमीहरू फिक्री नगर, किनकि अन्य जातिहरू यी सबै थोकहरूको खोज गर्दछन्। फिक्री 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 है, किनकि तिमीहरूलाई यी सबै थोकहरूको खाँचो छ भने तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ। 33 पद, तर फिक्री गर्नु सट्टा दौडधुप यताउता तिन सट्टा के गर्ने, तर पहिले सबभन्दा पहिलो स्थानमा परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर। फेरि पढ्दिउँ, तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र प्रतिज्ञा यी सबै थोकहरू के खाउला पिउला लाउला यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्। यसलाई अब विचार गरौँ एकछिन। यदि विश्वासीले परमेश्वरलाई पहिलो स्थान दिन्छ भने सबै कुरा मिलेर आउँछ, तर यदि उसले आफैलाई पहिलो स्थान दिन्छ, आफूलाई पहिलो स्थानमा राख्छ भने सबै कुरा भताभुङ्गो हुन्छ। एउटा कुरा के हो, परमेश्वरलाई पहिलो स्थान दिनु भनेको, यो भनेको परमेश्वरको आज्ञा मान्नु हो है। परमेश्वरलाई पहिलो स्थान दिनु भनेको उहाँको आज्ञा मान्नु हो। यसको माने मेरो आफ्नो काम कुरालाई भन्दा है, प्रदेशको काम कुरालाई भन्दा, प्रदेशले चाहिँ परमेश्वरको काम कुरालाई प्राथमिकता दिनुपर्छ। यही हो उहाँलाई पहिलो स्थान दिनु भनेको। प्रदेशले प्रदेशलाई खुसी पार्नु भन्दा प्रदेशले परमेश्वरलाई खुसी पार्नु पर्छ। यो पदले मलाई यही भनिरहेछ, विश्वासीले एक मण्डलीको सवालमा परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ भनेको म चाहिँ यदि होइन मण्डली सभा नै जान नसक्ने खालको म एउटा काम लिन्छु, पेसा अपनाउँछु भने त्यो पहिलो स्थान प्रभुलाई दिएको होइन, किनभने एक ठाउँमा भेला हुन नछोड भन्ने स्पष्ट आज्ञा छ हिब्रू 10:25। दोस्रो, पैसाको सवालमा आफ्नो आमदानीको पहिलो फल परमेश्वरलाई दिएर परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। हितोपदेश 3:9 अस्ति हप्ता हेरेको थियौँ। अर्को, विश्वासीले बाइबलको सवालमा पनि दिनको पहिलो भागलाई प्रभुले त्यही गर्नुहुन्थ्यो, बिहान है एउटा बिहानैमा जानुहुन्थ्यो एक्लै परमेश्वर पितासँग प्रार्थना गर्न, मनन गर्न पवित्र शास्त्रमा। त्यसैले विश्वासीले पनि बाइबलको सवालमा चाहिँ दिनको पहिलो भागलाई बाइबल अध्ययन गर्न, परमेश्वरलाई आराधना गर्न अलग गरेर परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। अनि थुप्रै छ पहिलो परमेश्वरलाई पहिलो स्थान दिने भनेको, जस्तो कि पेसा सम्बन्धी भयो, है हामीले निर्णय गर्नुपर्छ पहिलो स्थान उहाँलाई मित्रताहरू है कस्तो तपाईँको घनिष्ठ मित्रहरू पहिलो स्थान प्रभुलाई दिने निर्णयहरूमा कसलाई साथी बनाउन भने विवाह सम्बन्धमा हामीले निर्णय गर्नु पर्यो पहिलो स्थान प्रभुलाई दिने उहाँको आज्ञा मान्ने भनेको है उहाँको आज्ञा नमानिकन उहाँलाई पहिलो स्थान दिएको छु भन्न हामीले सक्दैनौँ दोस्रो कुरा परमेश्वरलाई पहिलो स्थान दिनुको माने चाहिँ परमेश्वरमाथि भरोसा गर्नु पनि हो यो भनेको चाहिँ उहाँका प्रतिज्ञाहरू विश्वास गर्नु उहाँलाई शङ्का नगर्नु एक त मैले उहाँको आज्ञा मान्नुपर्छ है उहाँले जे भन्नुभएको छ अनि त्यसपछि अब मेरो खाँच होइन उहाँमा भरोसा मेरो वास्ता गर्नुहुन्छ उहाँले भनेर मेरो काम कुराहरू उहाँले मिलाइदिनुहुन्छ होइन अब म त होइन बुझ्नुहुन्छ है मेरो बाख्रा मेरो खेत मेरो जागिर होइन मेरो बिरामी भइरहेछ तर ठिक हो ती सब छ तर पहिलो स्थान उहाँलाई दिएँ अनि यो सबै के गर्ने उहाँले वास्तव गर्नुहुन्छ मैले उहाँलाई पहिलो स्थान दिएँ उहाँले मेरो वास्तव गर्नुहुन्न उहाँ ऋणी बन्नुहुन्छ होला कहीँ हामी जब मान्छेको उहाँ ऋणी बन्नुहुन्न उहाँले भन्नुभएको छ जसले मलाई आदर गर्छ म उसलाई आदर गर्नेछु अर्को कुरा परमेश्वरलाई पहिलो स्थान दिनु भनेको चाहिँ सुन्नुहोस् है धैर्य गर्नु प्रभुको बाटो हेर्न एकदम ढुक्कसा लागिरहनु है पर्खिरहनु आशा गरिरहनु यसको उल्टो चाहिँ के भने निराश हुनु खै प्रार्थना गरेको थिएँ खै यस्तो गरे हार खानु कि धैर्य गर्नुहुन्छ होइन एकदम निरन्तर प्रभु भूल गर्नुहुन्न प्रभुले मलाई बिर्सनुहुन्न प्रभुले एक दिन भन्दै उस चाहिँ प्रार्थना गरेछ भरोसा गरिरहेछ तुरुन्त जवाब नहोला ऊ पर्खिरहेको छ एक दुईवटा पद हेर्नुपर्छ यसको लागि त भजन सङ्ग्रह 27 जाउँ भजन सङ्ग्रह 27 भजन सङ्ग्रह 27 हामीले यो धैर्य गर्नुपर्छ भनेर चाहिँ परमेश्वरले मागिराख्नु भएको छ यो एउटा ठुलो के हो थाहा छ आत्मिक नियम हो है धैर्य प्रभुलाई भरोसा गरिरहनु लागिरहनु अनि त्यसपछि अनि आशा उहाँमा राखिरहनु जसँग 27 एउटा पद अन्तिम पद 14 पद परम प्रभुको बाटो हेर है भनेको धैर्य साथ उहाँमा आशा गरिरह निराश नहौ साहसी नहौ निराश होइन र उहाँले तिम्रो हृदय बलियो पार्नुहुनेछ प्रिय बलियो पार्नुहुनेछ म भन्दछु दाउदले भन्छ परम प्रभुको बाटो हेर उसले सिकाएछ उसले हामीलाई सल्लाह दिँदैछ यस्तो हो के यो बुझ्नु चाहिँ परमेश्वरको इच्छामा र उहाँको योजनामा काम कुराहरू रातारात हुँदैनन् प्रियहरू रातारात हुँदैनन् खै मैले हिजो प्रार्थना गरेँ त भएन त्यसरी हुँदैन प्रिय हाम्रो विश्वास साँचो छ कि छैन भनेर उहाँले हाम्रो जाँच गर्नुहुन्छ प्रियहरू जाँच गर्नुहुन्छ हाम्रो विश्वासलाई जाँच्नुहुन्छ त्यसैले चाहिँ परिस्थिति जस्तो सुकै कठिन भए पनि हामी आफ्ना कर्तव्यहरूमा विश्वास योग्य हुनुपर्छ अगाडि बढि नै रहनुपर्छ यसलाई भनिन्छ धैर्य 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 बिना चाहिँ कोही कुनै पनि विश्वास आज विश्वास चाहिँ अघि बढ्दैन धैर्य त्यसैले पहिलो बुदा अलिअलि बुझ्यो है आजको पहिलो बुदा चाहिँ आफ्नो पैसाको सम्बन्धमा बुद्धिमान हुन चाहिँ परमेश्वरलाई पहिलो स्थान दिने आफ्नो खाँचो र पुरा गरिनलाई चाहिँ उहाँमाथि भरोसा राख्ने है अन्त अलमलमा पार्ने भएको छैन कि परमेश्वरले हामीलाई एकदम सजिलो एकदम सिधा नियमहरू उपायहरू सल्लाहहरू आत्मिक नियमहरू बताइदिनु भएको छ नम्बर दुईमा जब आजको हाम्रो पैसाको सवालमा हामी बुद्धिमान हुन चाहन्छौँ भने त कसरी हुने यो बुदा चाहिँ के भने कडा परिश्रम गर्नुहोस् यो बुदा के हो रे कडा परिश्रम गर्नुहोस् हित उपदेश छ को छदेखि एघारमा पढौँ हित उपदेश छ को छदेखि एघार हित उपदेश छ को छदेखि एघारमा हामी यो पढ्न लागेछौँ यहाँ पनि बुवाले आफ्नो छोरालाई यहाँ सल्लाह दिइरहेछ यस्तो गर्नुपर्छ कि तपाईँको आफ्नो नानीहरूलाई मैले आफ्नो नानीहरूलाई गर्नुपर्छ अहिलेदेखि नै गर्ने हो गरिरहनु पर्छ, हामी आफै नमुना भइदिनु पर्छ यसको। आफै छैन भने के सिकाउँछ हामीले? कडा परिश्रम गर्न सिकाउँ। यो उपदेश छको छदेखि एघार यहाँ यसरी लेखेको छ, हेर्नुहोस् त, हे अल्छे कमिला कहाँ जा, त्यसका चालहरू विचार गर र बुद्धिमान बन, त्यसको न अगुवा न देखरेख गर्ने निरीक्षक न शासक छ, तर पनि ग्रीष्म ऋतुमा त्यसले आफ्नो खाने वस्तु जोहो गर्छ र कटनीको समयमा खानेकुरा पटुल्छ। ए अल्छे कहिलेसम्म त सुतिरहन्छस्? आफ्नो निन्द्राबाट त कहिले उठ्छस्? अलिकति निन्द्रा, एकछिनको झप्की, निदाउनलाई अलिकति हात बनाए, तब तिम्रो गरिबी बाटोको लुटेरा झैँ र तिम्रो घटी कमी हात हतियार भिरेको मान्छे झैँ आइलाग्नेछ। यो हितोपदेशको पुस्तक छ नि, यो चाहिँ व्यवहारिक बुद्धिको पुस्तक हो, बुझ्नुहुन्छ? व्यवहारिक दिनदिनको जीवनमा काम लाग्ने बुद्धिको पुस्तक हो, र यसले बारम्बार एक खालको मान्छेको बारेमा चाहिँ चेतावनी दिएछ, अल्छेको विरुद्धमा बारम्बार चेतावनी दिएछ। परमेश्वरले कडा परिश्रमलाई आशिष दिनुहुन्छ र अल्छीपनालाई उहाँ घृणा गर्नुहुन्छ। उहाँले हामीलाई कमिलाबाट सिक भन्नुहुन्छ, उहाँले बनाएको हो त्यो कमिला, हाम्रो भलाइको लागि रहेछ के, यो सिकाउनलाई। कमिलाबाट सिक्न सकिने केही पाठहरूलाई विचार गरौँ न त हामी, हुन्छ? तयार हुनुहुन्छ कमिला? एउटा ल्याउनु पायो भने यसो कमिला, तर होइन ल्याउन सकिँदैन, ऊ काम गरिरहेछ बिचरा, कतैतिर छ होला। नम्बर एक, कमिला चाहिँ निगरानी बिना काम गर्न सक्छ, उसलाई कसैले हेरिरहनु पर्दैन क्या, उता उता गएको गए गएको गए है। विश्वासीले पनि दिनको सुरुदेखि दिनको अन्तसम्म उसलाई हेरिरहने कोही नभए पनि, वा उसलाई घरिघरि घचघचाउने कोही नभए पनि विश्वास योग्य भएर प्रभु येशु ख्रीष्टको सेवा गर्नुपर्छ, पर्दैन? पर्छ। मलाई याद छ कि म स्कुलमा हुँदाखेरि एउटा सानो घटना घट्यो, कति क्लासमा थिएँ अनि हाम्रो असेम्ब्ली हुन्थ्यो होइन, असेम्ब्ली, अनि सबैजना बिहान हामी एक ठाउँमा थियौँ अनि त्यहाँको प्रिन्सिपलले के भने, आज एकजनालाई इनाम दिनेछ भने, ओहो इनाम त सबैलाई पाउनु मन छ, कसले पाउने हो किन हो है, मैले पाउने हो कि है, होइन रहेछ मैले त। अनि एकजनालाई बोला, एकजना केटो के गरेर उसले कसैले हेरिरहेको थिएन तर प्रिन्सिपलले झ्यालबाट हेरिरहेको रहेछ, एउटा चक्लेटको बोक्रा चाहिँ भुइँमा खसेको रहेछ हाम्रो कम्पाउन्डमा, अनि सफा राख्नु पर्थ्यो हाम्रो स्कुलको नियम, अनि उसले कसैले नरहे पनि उसले टिपेर आफ्नो खल्तीमा राखेछ सफा गर्नलाई, त्यो देखेछ, उसलाई इनाम दिए, कहिले पनि बिर्सेन मैले है। अब त हामी विश्वासी भएर हाम्रो स्वर्गीय पिता हाम्रो प्रभु उहाँले हेर्नुहुन्छ, कुनै मान्छेलाई होइन हामी, हो त है, नामदारी देखाउटी हो हामी, यहुदा इस्करियोत जस्तो होइन, हुनु हुँदैन, नभन्नुहोस् त्यस्तो। अर्को कुरा कमिलाबाट सिकौँ, ऊ त एक त निगरानी बिना काम गर्छ, अर्को चाहिँ कमिलाले चाहिँ मौका हुँदैमा काम गर्छ, होइन त के उसले भन्छ, राम्रो दिन कहिले आउला त्यो भनेर पछि बस्दैन है, ऊ चाहिँ दिन छँदैछ काम गर्नुपर्छ। विश्वासी पनि त्यस्तै हो, विश्वासीले के भन्नु हुँदैन, भविष्यमा एक दिन म प्रभुको सेवा गर्नेछु, त्यस्तो भन्ने हो विश्वासीले, अथवा मैले मौका पाएँ भने म सेवा गरौँ न प्रभुको, प्रभुले मौका दिनुभएको छैन, अगाडि नै छ तपाईँको, जे छ प्रयोग गर्नुहोस्, जुन मौका छ त्यहीँबाट सुरु गर्नुहोस्। विश्वासीले पनि दिन छँदै काम गर्नुपर्छ, पछि गरौँला भनेर चाहिँ कामलाई पन्चाउनु हुँदैन है, मौका छँदैमा कमिलाले काम गर्छ, हामी पनि गरौँ। अर्को कुरा कमिलालाई हेर्नुभयो भने तपाईँलाई थाहा भएको कुरा हो, कमिला चाहिँ अरू कमिलाहरूसित एकदम तालमेल मिलाएर काम गर्छ है, तातीका ताती लागिरहेछ, हेर्नु पनि रमाइलो छ उनीहरूको काम, प्रत्येक कमिलाले आफ्नो भाग गर्दो रहेछ त्यहाँ है। त्यस्तै गरी मण्डली र शरीरमा पनि हरेक विश्वासीको काम छ, हरेक विश्वासीको विशिष्ट काम छ, तपाईँले गर्ने छुट्टै काम छ, प्रभुलाई हेर्दै परमेश्वरको इच्छा जान्दै पत्ता लाउँदै अगाडि बढ्नु, विकास हुनु परमेश्वरको इच्छा हो। अर्को कुरा, कमिला कति सानो छ है, यति सानो, तुलनामा महत्त्वहीन देखिए पनि ऊ काम गर्छ, यो त ज्यादै ठुलो पाठ छ यसमा जीवनमा र मण्डलीमा, त यो हाम्रो उदाहरणै हुनुपर्छ। म सानो छु, मैले पढेको छैन, कहाँ बोल्न सक्छ र म बुढो भइसकेँ अब होइन खमिला यत्रो सानो छ सबभन्दा सानो व्यक्ति र सबैभन्दा सरल काम यदि परमेश्वरको निम्ति गरियो भने त्यो उहाँको दृष्टिमा चाहिँ मूल्यवान छ धेरै मूल्यको छ अनि त्यस्तो थुप्रै हितोपदेशहरू छ कि एकचोटि हेर्नु नै राम्रो होला म यहाँ कुद्दै जानु अगाडि भन्दा हेरौँ परमेश्वरको वचन अब त्यो धनले हिर्काउन दिउँ हाम्रो हृदयमा छिर्न दिउँ यो सत्यता र सुरु गरौँ हाम्रो यात्रा हितोपदेश दसबाट हितोपदेश दसको चार र पाँच किनभने यो स्वभावले छ नि तपाईँ म पनि स्वभावले मेरो पापी स्वभाव कस्तो छ थाहा छ तपाईँलाई अल्छी छ अल्छी है स्वभावले हो त्यसैले हामीलाई यो चाहिएको छ एकदमै हितोपदेश दसको चारदेखि पाँच यहाँ भन्छ लोसे हातले काम गर्ने मान्छे गरिब हुन्छ तर परिश्रम गर्नेहरूको हातले धनी बनाउँछ पाँच हो जसले ग्रीष्म ऋतुमा जम्मा पार्दछ त्यो बुद्धिमान छोरा हो तर कठिनीको समयमा जो सुत्छ त्यो शर्म ल्याउने छोरा हो हेर भन्नुभयो खेतबारी पहेँलो भइसक्यो प्रभुले खेतालाहरू खै ग्रीष्ममा विश्वासीहरू सुत्ने जब सुसमाचार बताउने समय अहिले हो हामी अगाडि बढौँ अर्को ठाउँमा जाउँ हितोपदेश बाह्रको चौबिस हितोपदेश बाह्रको चौबिस परिश्रम गर्नेहरूको हातले शासन गर्नेछ तर अल्छेले बेगारीमा खट्नुपर्नेछ बेगारी भन्ने शब्दको अर्थ चाहिँ एउटा दासको काम गर्नुपर्ने के अर्काको अन्डरमा घोटिएर बस्नुपर्नेछ यदि अल्छे भयो भने चेतावनी हो यस्तो तिमी बन्द नपरोस् भन्दैछ है चौधको तेइसमा पल्टाउँ अर्को पन्ना चौधको तेइस सबै परिश्रमबाट लाभ हुन्छ त्यसैले परिश्रम गर्न हामी लजाउनु पर्दैन सबै परिश्रमबाट लाभ हुन्छ तर ओठले बकबक गर्नाले गरिबी मात्र आउँछ बकबक गर्नु चाहिँ काम होइन त्यसले त गरिबी नै आउँछ काम गरौँ पन्ध्रको उन्नाइस कम बोलौँ बढी काम गरौँ पन्ध्रको उन्नाइस अल्छेको मार्ग काँडै काँडाको बार जस्तो हुन्छ तर धर्मी जनहरूको मार्ग चाहिँ राजमार्ग हो के भने यो नेपालीमा एउटा भनाइ नै छ अन्त मैले ठ्याक्कै बुझ्नुहुन्छ यो भनेको यो सब कठिन अल्छीले सब सहज उद्योगले हेर्न पे नेपालीको भनाइ हो अल्छेको लागि गाह्रो छ के भन्न थाल्छ जो उद्योगी छ त्यो त सजिलो छ उसले गरिरहन्छ यस्तै गरी उन्नाइसको पन्ध्रमा पन्ध्रको उन्नाइसबाट उन्नाइसको पन्ध्रमा है अल्छीपनाले गहिरो निन्द्रामा पार्छ अनि अल्छे प्राण भोकले तडपिनेछ यहाँ चेतावनी दिँदैछ तिमी भोकले तडपिन चाहन्छौ र यसो नगर त्यस भए अल्छी नबन बिस अध्यायको चार पदमा र जाडोको कारणले ओहो पालनमा त जाडो छ जाडोको कारणले अल्छे मान्छेले हलो जोत्दैन यसैले कटनीको समयमा त्यसले भिख माग्छ तर केही पाउँदैन तेह्र पदमा पनि यही अध्यायमा निन्द्रालाई प्रेम नगर एकचोटि एक समय थियो है मलाई यो निन्द्रासँग म परीक्षा भइरहेको थियो अनि यो भएन भन्छु तर निन्द्रा कति लाग्यो मेरो बुवा जस्तै बरु म चाँडो उठ्न सक्यो भन्थ्यो भन्थ्यो निन्द्राले समस्या अनि मलाई यो पद भेटेपछि चाहिँ ठुलो अक्षरमा लेखेर मेरो डेस्कमा टाँसेर राखेँ निन्द्रालाई प्रेम नगर केही गर्नु पऱ्यो कि अब केही न केही त बुझ्नुहुन्छ है निन्द्रालाई प्रेम नगर नत्र नत्र यहाँ चेतावनी दिँदैछ तिमी गरिब हुने आफ्ना आँखाहरू खोल र तिमी रोटीले तृप्त हुनेछ एक्काइस अध्यायमा जाउँ त एक्काइसको पच्चिस र छब्बिस कतिचोटि है हाम्रो परमेश्वर पिताले हामीलाई यो भन्दिनुहुन्छ एक्काइसको पच्चिस र छब्बिस अल्छेको लालसाले त्यसलाई मार्छ चेतावनी किनकि त्यसका हातहरूले काम गर्न मान्दैनन् त्यसले दिनभरि लोभ गरी चाहना गर्छ तर धर्मी जनले चाहिँ दिन्छ र बाँकी राख्दैन चाहना मात्र गर्छ तर गरिबी है अवश्यको बारेमा भन्दैछ। त्यसै गरी हामी 24 अध्यायको 30 देखि 34 यहाँ दृष्टान्त नै बताउँदैछ। यहाँ म एउटा अल्छीको बारीबाट र एउटा समझ नभएको मान्छेको दाख बारीबाट भएर गएँ अनि हेर काँडाहरू बढेर त्यो सबै ढाकेको रहेछ, त्यसको भुइँ सिस्नु नै ढाकेको रहेछ र त्यसको ढुङ्गाको पर्खाल भत्किएको रहेछ। तब मैले देखेँ र त्यसको विषयमा राम्ररी विचार गरेँ, मैले त्यसलाई हेरेँ र शिक्षा पाएँ। अझै अलिकति निन्द्रा, एक क्षणको झप्की, निदाउनलाई अलिकति हात बनाए, तब तिम्रो गरिबी बाटोको लुटेर झैँ र तिम्रो घटिकमी हात हतियार भिरेको मान्छे झैँ आइ लाग्नेछ। गरिबीले चाहिँ हामीले हामीलाई चाहिँ पराजित गर्नेछ भनेछ, चेतावनी हो यो 26 अध्यायको 14 पदमा पनि 26:14। यो त पुरा भिडियो क्यामेराले खिचेर देखा जस्तो कि यो पद त, हेर्नुहोस् त 26 अध्यायको 14 पद। जसरी ढोका आफ्ना कब्जाहरूमा यता र उता घुम्छ, त्यसरी नै अल्छी पनि आफ्नो छ्यानमाथि यता र उता पल्टिन्छ। कति हामीलाई यो छिरोज भनेर हो कि परमेश्वरले केही बाँकी राख्नु भएको छैन, आफ्नो सन्तानहरू अल्छी भएको छानन। 27 अध्यायको 23 देखि 37 जाउँ त, 27 अध्यायको 23 आफ्ना भेडा बाख्राहरूको अवस्था बुझ्नलाई यत्न गर। भेडा बाख्रा पाल्नु भएको छ, अवस्था बुझिराख्नुहोस्, प्रयत्न गर्नुहोस्, आफ्ना बगालहरूमाथि आफ्नो मन लगाऊ। झन् आत्मिक हिसाबले यो गर्नुपर्छ, किनकि धन सम्पत्ति सधैँ भरिरहँदैन अनि के मुकुट पुस्ता पुस्तासम्म रहन्छ। सुकेका घाँस हटाइन्छ तब कोमल घाँस देखा पर्छ अनि पहाडहरूका घाँस पातहरू बटुलिन्छन्। भेडाका पाठहरू तिम्रो वस्त्रका निम्ति हुन् अनि भोकाहरू चाहिँ जग्गा जमिनको दाम हुन्छ। अनि आफ्नो भोजन र आफ्नो घरानाको भोजनका लागि अनि तिम्रा दासीहरूको पालन पोषणका लागि बाख्रीहरूको दुध पर्याप्त हुनेछ। होइन, भेडा बाख्रा पाल्न अति राम्रो हुन्छ भन्दैछ, यहाँ परिश्रमको कुरा गरेको है। त्यसैले यो भयो हाम्रो दोस्रो बुदा आज, कडा परिश्रम गर, पैसाको सवालमा बुद्धिमान हुने हो भने है। अब अर्को बुदा चाहिँ के हो भने नम्बर 3 सुन्नुहोस्, इमान्दार हुनुहोस्। यो तेस्रो परमेश्वरको नियम हो, इमान्दार हुनुहोस्। Ephesians 4:28 अन्त हुनुपर्ने तपाईँलाई नि, यो अस्तिको हाम्रो थियो होइन, जसले चोर्दो थियो अबदेखि उसले नचोरोस्, तर बरु उसले आफ्ना हातहरूले असल काम गर्दै त्यसले के गरोस्, मेहनत गरोस् र जसलाई खाँचो छ उसलाई दिनलाई उसँग केही होस्, इमान्दार हुनुहोस् भन्दैछ। अब परमेश्वर पवित्र हुनुहुन्छ, सुन्नुहोस् त, उहाँ न्यायी हुनुहुन्छ, भनेपछि के उहाँले बेइमानीलाई राम्रै गर्यो तिमीले भन्नुहुन्छ ल, बेइमानीलाई त घृणा गर्नुहुन्छ। तर हामी हेर्नुहोस्, हामी त पापीहरू हौ, हाम्रो पापी स्वभाव छ, कस्तो संसारमा जिरहेछौँ, पापपूर्ण संसारमा। अनि हेर्नुहोस्, अनेकौँ परीक्षा आउँछ तपाईँलाई मलाई, अनेक तरिकामा चाहिँ कस्तो परीक्षा भने अलिकति बेइमान गरौँ कि यहाँ है, परीक्षा आउँछ हो, आउँछ, ठग्न, चोर्न, कुरा बल्याउन अलिकति है, अलिकति हो नि, काममा पुरा बल नलगाउन। एकचोटि यस्तो भएको थियो कि म सानै थिएँ अनि बुवाले त्यो तला थप्दै के गर्दै हुनुहुन्थ्यो घरमा होइन, अनि त्यहाँ सिकर्मीहरू आएरहेछ है, सिकर्मीहरूले चाहिँ काम गरिरहेछ, गर्दै थियो होइन, काठ काट्दै थियो चौकस चौकस, अनि त्यहाँ कुरा हुँदै रहेछ होइन। अनि अब काम दुई खालको हुँदो रहेछ कि, एउटा चाहिँ अमानतीमा काम गर्ने, एउटा चाहिँ ठेक्कामा काम गर्ने। अमानती भनेको चाहिँ अब त्यो दिनको ज्यालामा हो होइन, जति गरे पनि त्यो दिनको ज्याला चाहिँ पाके उसको। ठेक्का भनेको चाहिँ उसको चाहिँ अब पुरै काम जहिले भ्याए पनि उत्तिकै पैसा पाउने है। अनि उनीहरू चाहिँ मजाले काम गरिरहेको थिए क्या है, गरिरहेको थिएँ। अनि यो त ठेक्कामा होइन, यो त अमानतीमा हो भन्दाखेरि अलिक छिटो गरेको थिएन, ए ठेक्कामा होइन यो अमानतीमा हो, ढिलो हुनु कहिले भिसले भन्दा भन्दै भने है. तर हामी चाहिँ त्यो एउटा माने मानिसको पापी स्वभाव हो कि काममा पुरा बग्थ्यो नि त पैसा पाकिहाल्छ. अरू परीक्षाहरू पनि छन् घुस खाने अन्याय गर्नलाई उल्टा पल्टा बनाउनलाई. अनि अरू अन्य तरिकाहरू पनि छन् जसले चाहिँ हाम्रो व्यवहारहरूमा हामीलाई अन्याय हुन अन्यायी हुन परीक्षा आउँछ. वातावरण त्यस पापी स्वभाव छ. अब हामी चाहिँ बलियो हुनुपर्छ प्रभुमा वचनमा पवित्र आत्माको नियन्त्रणमा त्यसरी हिँड्ने होइन र हामीले यस्ता प्रलोभनहरूलाई नाही भन्नुपर्छ. नाही इन्कार गर्नुपर्छ. यस अन्धकार पूर्ण संसारमा हामी त ख्रिस्टका राजदूतहरू हौ होइन. अनि उहाँको राजदूतहरूको रूपमा हामी त इमान्दार हुनुपर्छ. परमेश्वरले सत्य बोल्नेलाई आशिष दिनुहुन्छ, बेइमानीलाई चाहिँ न्याय गर्नुहुन्छ. यो नबोल्नुहोस्, इमान्दारी हुनुहोस् तपाईँ यदि आफ्नो पैसाको सवालमा बुद्धिमानी हुने भयो. अब अर्को एउटा बुदा हेर यति सम्झिन्छ. चौथो बुदा चाहिँ हामी आफ्नो पैसाको सवाल बुद्धिमानी हुन चाहिँ अरूहरूलाई दिनलाई र सहायता गर्न चाहिँ सिक्नुहोस्. यो त्यतिकै हुँदैन, सिक्नै पर्ने चिज हो. त्यसैले धेरैचोटि भन्यो छ हामीलाई अघि हेऱ्यौ है, देऊ र तिमीहरूलाई दिनेछ पुरा पुरा नाप. त्यसपछि के भनेछ, खाँदी खाँदी. त्यसपछि के भनेछ, हल्लाई हल्लाई. त्यसपछि के भनेछ, पोखिने गरे. मानिसहरूले तिमीहरूको काखमा हालिदिनेछन्. अब यो अरूलाई दिन हामीलाई सिक्नु परेको छ. अर्को ठाउँमा जाउँ, गलाती छ को दस पढ्नु. अघि नै भन्यो उहाँको छोराछोरी उहाँ जस्तै एकदम दिने खालको. परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो हामीले भन्छौँ, उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो सबैभन्दा बहुमूल्य दान. गलाती छ को दसमा त्यसैले हामीलाई यसरी भनेको छ, नौ पद पनि पढ्नुपर्छ. अनि हामी भलाइ गर्न नथाकौँ किनकि हरेस खाएनौँ भने हामीले ठिक समयमा कटनी गर्नेछौँ. यसकारण हामीसँग मौका हुँदा नै सबैका लागि भलाइका काम गरौँ, विशेष गरेर विश्वासका घरानाहरूका लागि. परमेश्वरले हामीलाई मौका दिइरहनु भएको छ. लालु माया नेगीको अस्ति अघि कुरा गर्नुभयो है, हामी सारा मण्डलले गर्ने होइन र हामी परमेश्वर सन्तान मिलेर सुसमाचार सुनाउने हो. हामीले सकेको गर्ने हो, उहाँको महिमा होस् भनेर उहाँको प्रेम प्रकट गर्ने हो. रोमी 12:13 अति सुन्दर छोटो मिठो यो पदलाई हेर त. रोमी 12:13 यहाँ लेखेको छ, पवित्र जनहरूको खाँचोमा सहायता गर, पाहुनाहरूका सेवामा लागिरह. हेर्नु है, पवित्र जनहरूको केमा सहायता गर रे, खाँचोमा हो. 90 नहुने भइरहेछ त्यहाँ. तपाईँ त्यहाँ हुनुहुन्छ, तपाईँलाई थाहा भयो, तपाईँलाई मौका हो. पवित्र जनहरूको खाँचोमा सहायता गर, पाहुनाहरूको सेवामा लागिरह है. पहिलो तिमीले छमा धेरै छमा हामीलाई शिक्षा दिनुभएको छ. पहिलो तिमीति छ अध्याय, पहिलो तिमीति छको हामी 18 पदमा पढ्नेछौ. यहाँ भनेको छ, र तिनीहरूले भनेको विश्वासीहरूले भलाइ गरून्, असल कामहरूमा धनवान हो, बाँचुट गर्नका निम्ति तत्पर तयार र दिनका निम्ति इच्छुक हो. देख्नुभयो, नयाँ नयाँको शिक्षा यस्तो छ क्या, स्वेच्छापूर्ण हर्षसा जसरी परमेश्वरले गर्नुभयो नि हामीलाई त्यस्तै तरिकाले दिने हो. त्यस्तै नै सिक्नु परेछ हामीले है, हामीले त्यो झन्झन सिक्नु परेछ. प्रभुको गुणहरू यसरी प्रकट हुन्छ. अर्को ठाउँ हिब्रू 13:16 तर भलाइ गर्न र बाँडचुट गर्न नबिर्स
सन्न नहुने कुरा भलाई गर्न र बाँचक गर्न, किनकि यस किसिमका बलिदानहरूसँग परमेश्वर खुबै प्रसन्न हुनुहुन्छ, खुसी पार्न चाहनुहुन्छ, चाहनु न तपाईँको आफ्नो परमेश्वर बुवालाई। त्यसैले विश्वासीलाई विश्वाससँग चाहिँ दिनलाई तत्पर खालको हृदय हुनुपर्छ भनेर यहाँ भनेको छ। एउटा खन्जुसी खालको के भनेको थियो, त्यो भनेको चाहिँ खालि आफ्नो मात्र विचार गर्ने, क्या आफ्नो मात्र विचार गर्ने खालको होइन। पहिला त्यस्तो थियौँ, म त्यस्तै थिएँ, आफ्नै मात्र खालको विचार गर्ने, तर त्यस्तो होइन। अब जो परमेश्वरलाई पहिलो स्थान दिन सिक्छन् र प्रभुको काममा होइन दसौँ अंशहरूबाट सुरु गर्छन्, भेटीहरू दिन्छन्, अरूलाई सहायता गर्न सिक्छन्, हो तिनीहरूकै नै हो यस जीवनमा फलिताभ हुने। किन थाहा छ? किनभने तिनीहरूसँग परमेश्वरकै आशिष हुन्छ, परमेश्वरकै आशिष यत्रो ठाउँ पढ्दैछ हामीले। त्यसैले हामीले हेर्दैछौँ, अझै एउटा हेरौँ है, अनि त्यसपछि हामी भजन गाउन लाने अलिक भाइले हामीलाई अगाडि गर्नुहुन्छ। भाषा विधा चाहिँ के भने, सांसारिक मानिसहरूको पछि नलाग्नुहोस्, अति महत्त्वपूर्ण। हितोपदेश 12 म पढ्न देख्छु कि सांसारिक मानिसहरूको पछि नलाग्नुहोस्। यदि तपाईँ आफ्नो पैसाको सवालमा बुद्धिमान हुने हो भने चाहिँ तपाईँको सङ्गत एकदम होसियार हुनुहोस्। हितोपदेश 12 11 भन्छ, जसले आफ्नो जमिन खनजोत गर्छ ऊ भोजनले तृप्त हुनेछ। फेरि त्यही सिद्धान्त, तर उल्टो जो निकम्म मानिसहरूको पछि लाग्छ त्यो बुद्धिहीन मानिस हो। के भनेको निकम्म मानिसहरू, यस हेर्नु न, उनीहरू चाहिँ जुवा खेलिरहेछ, उनीहरूले पैसाको दुरुपयोग गरिरहेछ। अर्को छ फजुल खर्च गरिरहेछ। के हो यो फजुल भनेको चाहिँ चाहिँ भन्दा बढी खर्च गर्ने है, है एकदम महँगो महँगो लगाउने खाने होइन, आफूले क्षमता भन्दा पनि बढी गर्न खोजिरहेछ, त्यो निकम्मा है। खालि भोजमा बिताइरहने भोज खुवाइरहने, एक गिलास अर्को खुवाउनुहोस् होइन, अलग अर्को खानुहोस् होइन। मूर्ख मानिसहरू भन्ने छ उनीहरू, तिनै हुन् जो पैसाको सठिक प्रयोग गर्न जान्दैन, ठिक प्रयोग गर्न जानेछ। उनीहरूको गवाही जसको राम्रो छैन उनीहरूको पछि नलाग्नुहोस्। जसले आफूहरू चाहिँ आर्थिक व्यवहारमा बुद्धिमान छैन भनेर प्रमाणित दिइसक्यो उनीहरू, अब उनीहरूको पछि नलाग्नुहोस् है। जो चाहिँ पापपूर्ण मार्गहरूमा हिँडिरहेका छन् उनीहरूको पछि नलाग्नुहोस्, किनभने यही कुरा सिके होइन त त्यो उडाउ पुत्रले है, हो यिनीहरू त मेरो साथी नै होइन रहेछ। सच्चा मित्रहरू भन्ठाने त उसको पैसा सकिएपछि साथी पनि सक्यो है। त्यस्ता सांसारिक मित्रहरू हामीलाई चाहिँदैन, तिनीहरूले चाहिँ नि तपाईँलाई प्रेम पनि गर्दैनन्। तिनीहरू चाहिँ के प्रेम गर्छन् भने तपाईँसँग भएको चिजलाई चाहिँ प्रेम गर्छ, तपाईँको सम्पत्तिलाई प्रेम गर्छन्, तपाईँलाई होइन है। त्यस्तो मित्र चाहिन्छ तपाईँलाई? मलाई चाहिएको छैन। तिनीहरू तपाईँलाई केवल प्रयोग गर्न चाहन्छ, यसबाट के पाउन सक्छु म है। अनि मूर्ख मानिसहरू यस्ताहरूको पछि लाग्नेहरू चाहिँ बुद्धिमान भन्दैन, बरु के हुन्छ भने आफ्नो आम्दानीलाई खेर फाल्न पुग्छन्, अनि आफ्नो अवसरहरू पनि गुमाउँछन्, समय खेर हुन्छ जान्छन् है। कतिले आफ्नो पढाइ बिगार्छ, हो जवान अवस्था पढ्नुहोस् है, तपाईँले शिक्षा हासिल गर्न जे सकिन्छ, विकास गर्न गर्नु सिपहरू इत्यादि सिक्न होइन, नचाहिँदो साथीहरूसँग हिँड्यो भने तपाईँको अवसरहरू पनि सक्यो, तपाईँ पछि रुद्धै पश्चाताप गर्नु होला, प्रभुले क्षमा दिनुहुन्छ, तर खेर फालिएको समयलाई पश्चाताप गरेर फिर्ता पाउन सकिन्न, बुझ्नुभयो है। त्यसैले प्रियहरू सांसारिक मानिसहरू पछि नलाग्नुहोस्, अरूलाई दिन सहायता गर्न सिक्नुहोस्, इमान्दार हुनुहोस्, कडा परिश्रम गर्नुहोस्, परमेश्वरलाई पहिलो स्थान दिनुहोस् र आफ्नो खाँचोहरू पुरा गरिनलाई उहाँमाथि भरोसा गर्नुहोस्। उहाँ एकदम भरोसा योग्य हुनुहुन्छ। प्रार्थना गर्नुहोस्। पिता धन्यवाद छ तपाईँ सुम्पनसँग अनि हाम्रो बिचमा काम गर्नुहोस्, वचनहरूद्वारा हाम्रो बिचमा जसले मुक्ति पाएका छैनन् कायल पार्नुहोस्, खिच्नुहोस्, बचाउनुहोस्। धन्यवाद छ प्रभु यीशुको नाम।